الحمد لله وكفى، الحمد لله وكفى، السلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله لا يحب كل مختال فخور. سبحان ربك رب العزة عما يصفون، سلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. حضرت لقمان علیہ الصلوۃ والسلام کی حکمت بھری باتوں کا سلسلہ جاری. پچھلی 8 راتوں میں حضرت لقمان علیہ الصلوۃ والسلام کی 8 مختلف حکمتیں جو قرآن میں بیان کی گئی. کل کی مجلس میں ہم نے بیان کیا کہ لقمان علیہ الصلوۃ والسلام نے اپنے بیٹے کو وصیت کی، نصیحت کی کہ بیٹا لوگوں کے سامنے اپنے گال نہ پھلایا کرو، اور زمین پہ جو ہے وہ فخر کے ساتھ نہ چلا کرو. تو بیٹے کو حکمت کی بات بتائی کہ تم عاجزی کیا کرو. مگر اس عاجزی کرنے کی جو وصیت ہے یا نصیحت ہے یا جو حکمت کی بات ہے، اس میں 3 باتیں کی. پہلے بیٹے سے کہا کہ بیٹے تم نے گال نہیں پھلانے لوگوں کے سامنے، لوگوں کے سامنے یہ نہ لگے کہ تو ناراض ہے، تو انہیں پسند نہیں کرتا، بلکہ لوگوں کو نظر آئے کہ تو سب سے محبت رکھتا ہے. یہ پکی بات ہے کہ جو شخص سب سے محبت رکھتا ہے وہ اس دنیا میں بھی کامیاب، وہ آخرت میں بھی کامیاب. نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ ایمان کے بعد سب سے بڑا عمل دوسروں کو محبت دینا ہے، اور جس کی اولاد دوسروں کو محبت دینا سیکھ لے تو اس سے بڑھ کے فائدہ کوئی والدین اپنی اولاد کو نہیں دے سکتے. کہ اس کے دل کو ایسا بنا دیا کہ وہ ہر ایک کو محبت دینے والا بن جائے. اسی زمن میں لقمان علیہ الصلوۃ والسلام نے ایک اور بات فرمائی. یہ اتنا اہم ٹاپک کہ کسی بھی طرح سے یہ تکبر آ نہ جائے تمہارے اندر، یہ اتنا اہم کہ حضرت لقمان علیہ الصلوۃ والسلام نے اور پھر گفتگو اس پہ فرمائی. تو بیٹے سے کہا کہ گال نہ پھلانا، پھر بیٹے سے کہا کہ تم اپنی چال کو ذرا ایسے فخر والے لوگوں والے نہ بنانا، اور پھر تیسری بات کہی، تیسری بات فرمائی، ان اللہ لا يحب كل مختال فخور، کہ اللہ تعالی کو بالکل نہیں پسند ہے وہ شخص جو کہ بڑائیاں کرتا ہو اور فخر کرتا ہو. تو پھر سے آپ نے یہ حکمت بھری بات، مگر یہ اتنی اہم بات تھی کہ آپ نے بیٹے سے 3 مختلف زاویوں سے یہ بات کی. باقی جتنی بھی حکمتیں، انہوں نے ایک حکمت کی باتیں کی، نماز قائم کرو، انہوں نے کہا جی نماز قائم کرو، سنگل بات. لوگوں کو نیکی کا حکم دو، سنگل بات. لوگوں کو برائیوں سے بچاؤ، سنگل بات. सबर के बारे में दो बातें कीं, बस बिर अला मा असाबिक, कि अगर तेरे ऊपर कोई मुश्किल आए तो तू सबर कर ले, इन्ना इन्ना ये इन्ना इन्ना मा मिन अज़मिल उमूर, कि बेशक ये जो है ये मुश्किल काम है। तो सबर के बारे में दो बातें की, बाकी सारी बातों में एक बात की, आजजी के बारे में तीन बातें की। और सच्ची बात यह है कि तीन बातें भी नहीं, आगे और भी बातें आने वाली हैं। तो अगर देखा जाए तो जिस हिकमत वाली बात को हजरत लुकमान अलैहिस्सलाम ने ज्यादा वजन दिया, ये आजिज़ी को दिया, तकब्बुर से बचने को दिया, कि अगर इंसान तकब्बुर से नहीं बचेगा तो वो दुनिया और आखिरत में भी नहीं बचेगा। हदीस पाक में आता है, दो गुनाह ऐसे हैं कि जिसकी सजा दुनिया में भी मिलेगी आखिरत में भी मिलेगी, एक वालदैन की नाफरमानी है और एक तकब्बुर करना है। अल्लाह अकबर। नबी अलैहिस्सलातु वस्सलाम की मशहूर हदीस, आपने इरशाद फरमाया, ला यदखुलुल जन्ना मन काना फी कल्बिही मिसकाल ज़र्रतिन मिन किबर, कि वो शख्स जन्नत में ही दाखिल नहीं होगा जिसके दिल में राय के बराबर तकब्बुर हुआ। तो अजीब व गरीब मामला, जिंदगी का अहम मामला है। मशाइख ने फरमाया कि जो तकब्बुर है ना, ये इतना बड़ा गुनाह इसलिए है कि ये उम्मुल अमराज है। जितने भी बातनी गुनाह है ना, ये तकब्बुर वाले में मौजूद होंगे। इसलिए जो तकब्बुर करेगा उसके अंदर गुस्से वाला गुनाह भी मौजूद होगा। तो मुतकब्बिर शख्स जो है उसमें गुस्सा भी है, क्योंकि तकब्बुर है ना, अपने आप को बड़ा समझता है। तबीयत के खिलाफ कोई भी चीज होगी उसका गुस्सा भड़क उठेगा। तो मुतकब्बिर शख्स के अंदर गुस्से वाली बीमारी भी होती है। मुतकब्बिर शख्स जो है उसके अंदर जो है वो रिया वाली बीमारी भी होती है। रिया किसको कहते हैं, कि इंसान दिखलावे के लिए नेक आमाल करे। तो तकब्बुर वाले शख्स में रिया जरूर होगी, क्योंकि वो अपने आप को बड़ा समझता है ना। तो बड़ा अपने आप को दिखाने के लिए हर चीज करना पसंद करेगा, शोहरत पसंद करेगा, जो भी नेक अमल करेगा, अच्छा अमल करेगा, वो चाहेगा कि लोग मेरी खूब वाह वाह करें। तो तकब्बुर वाले शख्स में गुस्सा भी होगा। उम्मुल अमराज, असारे बातनी अमराज की माँ है तकब्बुर, सारे बातनी अमराज का सर चश्मा है। तो उसमें गुस्सा भी होगा, उसके अंदर रिया भी होगी। तो मुतकब्बिर शख्स शोहरत का बड़ा दिल दादा होगा, उसका दिल चाहेगा उसको ऊंची जगह बिठाया जाए, उसका नाम हर तरफ मशहूर किया जाए। तो दिल उसका इसी तरफ लगा होगा। हदीस पाक में आता है कि जिसने दुनिया में शोहरत का लिबास पहना اس کو آخرت میں ذلت کا لباس پہنایا جائے گا. اس لیے ہمارے اکابرین شہرت سے بہت ڈرتے تھے, اس لیے کئی مرتبہ اس چیز سے بھی ڈرتے کہ میں دینی کام کروں گا اور ایسا نہ ہو کہ شہرت کا شوق آ جائے, تو شہرت سے ڈرتے تھے. تو جس میں تکبر ہوتا ہے اس کے اندر جو ہے وہ غصہ بھی ہوتا ہے, اس کے اندر ریاکاری بھی ہوتی ہے, دکھلاوے کا شوق ہوتا ہے, بڑا بننے کا شوق ہوتا ہے. اور جس کے اندر تکبر ہوتا ہے اس کے اندر مال کی بھی حرص ہوتی ہے, کیونکہ متکبر شخص ہے نا, بڑا بننا چاہتا ہے, ہر ایک کے سامنے یہ دکھنا چاہتا ہے کہ میں افضل ہوں, میں بڑا ہوں. تو جس چیز کو لوگ سمجھیں گے کہ جس کے پاس یہ چیز ہے وہ بڑا ہے, تو جیسے عام لوگ مال والے کو بڑا سمجھتے ہیں تو یہ مال کا بھی حریص ہوگا, تو غصہ بھی ہوگا, اس کے اندر ریا بھی ہوگی, دکھلاوا بھی ہوگا, اس کے اندر مال کی حرص بھی ہوگی, دنیا کی محبت بھی کوٹ کوٹ کے بھری ہوگی. اور حدیث پاک میں آتا ہے حب الدنیا رأس کل خطیہ, تو متکبر شخص کے اندر مال کی محبت بھی ہوگی, متکبر شخص کے اندر شہوت کی بھی بہت زیادہ بیماری ہوتی ہے, کیونکہ تکبر اندر ہے نا اپنی بات منوانے کا شوق, جو میں کہہ دوں وہی ہوگا, جو میرا دل چاہے گا وہی کروں گا. تو اب دل میں شہوت کا تقاضا پیدا ہوا, بس حلال طریقہ ہے حرام طریقہ ہے پورا کر دینا ہے. تو متکبر شخص کے اندر شہوت کا بھی مرض ہوگا, حتیٰ کہ متکبر شخص کے اندر حسد کا مرض بھی کوٹ کوٹ کے بھرا ہوتا ہے. ہمارے شہر کے ایک بڑے بزرگ گزرے ہیں, حضرت سید زوار حسین شاہ صاحب رحمت اللہ علیہ, اور حضرت نے فقہ پہ بڑی زبردست کتاب لکھی, عمدت الفقہ, اور اکثر علماء یہ فقہ کی کتاب اپنے پاس رکھتے ہیں کہ اردو میں جتنی جزیات اس کتاب میں ہے شاید ہی کسی اور کتاب میں ہو. تو حضرت فرماتے ہیں کہ متکبر شخص کے اندر حسد ضرور ہوگی, کیونکہ متکبر شخص جو ہے وہ تعریفوں کا پیاسا ہے, اور وہ کبھی بھی یہ چیز نہیں دیکھ سکے گا کہ کسی اور کی تعریف ہو رہی ہے. تو یہ تکبر جو ہے یہ تمام باطنی بیماریوں کا سر چشمہ ہے, ہر باطنی بیماری متکبر شخص کے پاس موجود ہے. اسی لیے مشائخ کے پاس جو آنا جانا ہے اس میں سب سے اہم کام جو شیخ کا ہے وہ یہی کہ سالک کا کسی نہ کسی طرح سے یہ تکبر کا لیول کم کیا جائے. یہ اس کے کاموں میں, اس کی جاب ڈسکرپشن میں موجود ہے کہ اگر شیخ سے اللہ پوچھیں گے کہ تیرے کیا کیا کام ہے, اس کا کاموں میں سے ایک کام یہ ہے کہ جو اس سے دین سیکھنے آیا تو کیا اس نے اس کے دل میں سے دنیا نکالی, کیا اس نے اس کے دل میں سے جو ہے وہ تکبر نکالا, یا اس کی کوشش کی یا نہیں کی. اس لیے حضرت اقدس تھانوی رحمۃ اللہ علیہ سے کسی بڑے عالم نے پوچھا کہ حضرت یہ تصوف کیا ہے, حضرت نے فرمایا تصوف اپنی میں کو مٹانے کا نام ہے. इसलिए जो आजजी से खाली है वो हिकमत से खाली है, और जो तकब्बुर से भरा हुआ है वो बेअकली से भरा हुआ है, वो अभी तक हकीकत को समझ ही नहीं सका। इसलिए अकाबरीन जो है इस तकब्बुर पे नजर रखते थे कि जी कितना तकब्बुर सालिक का नीचे हुआ, कुछ मेहनत का कुछ रंग आया भी है या नहीं आया। तो मशहूर वाक्या है कि शाह अबू सईद रहमतुल्लाह अलैह, ये एक बुजुर्ग गुजरे हैं, शाह अबू सईद गंगोही, गंगोह में एक बड़े बुजुर्ग थे। हजरत का इंतकाल हो गया और हजरत के बेटे का भी इंतकाल जल्दी हो गया, छोटा पोता था उसको दादी ने पाला, और दादी ने बड़ी मोहब्बत से बड़े दीनी अंदाज में इस पोते की परवरिश की, हत्ता कि पोता जो है वो जवानी की उम्र को पहुंचा, और क्योंकि दादी ने इतनी मोहब्बत भी दी थी, इतनी शफकत भी दी, दुनिया भी सिखाई, दीन भी सिखाया, तो ये दादी का दीवाना था, वालदैन इसके अपने थे नहीं, दादी ही सब कुछ थी। दादी ने जब देखा कि इसको मुझसे इतनी मोहब्बत है, तो एक दिन दादी ने इसको अपनी दिल की असल ख्वाहिश बताई कि बेटा मेरा दिल चाहता है कि तेरे पास भी वो नेमत हो जो तेरे दादा के पास थी। पोते ने पूछा कि दादी, दादा के पास कौन सी नेमत थी? दादी ने कहा कि उसके तेरे दादा के पास एक नेमत थी जिसको विलायत, जिसको निस्बत कहते हैं, और वो बड़ी कीमती चीज होती है, और बस अगर तूने मेरे लिए कुछ करना है तो तू ये कर दे, तू ये चीज हासिल कर ले। जब पोते ने देखा कि मेरी दादी की मुझसे सिर्फ एक ये रिक्वायरमेंट है, वो ये चाहती, उसने कहा ठीक है, तेरा दिल अगर ये चाहता है कि मैं ये विलायत हासिल करूं, ये निस्बत हासिल करूं, तो मैं करने के लिए तैयार कहां से करूं, क्या करना पड़ेगा? दादी ने कहा कि जी किसी अल्लाह वाले की सोहबत में जाना पड़ेगा, कुछ वक्त गुजारना पड़ेगा, और जैसे वो कहेंगे वैसे करना पड़ेगा, वो तुझे जो जो आमाल बताएंगे वो आमाल तुझे पाबंदी से करने होंगे। वो तेने कहा ठीक है, किन के पास जाऊं? दादी ने कहा कि तेरे दादा के एक खलीफा साहब थे, इस वक्त हिंदुस्तान में और इस पूरे इलाके में मशहूर वही है, और बहुत लोग उनसे ये फैजियाब हो रहे हैं और ये निस्बत हासिल कर रहे हैं, तू भी उनके पास चले जा। इसने पैगाम भिजवाया कि जी आपके जो शेख है ना, मैं उनका पोता हूं, आपके पास किसी बड़े अहम काम से आ रहा हूं। उनको पता चला कि जी मेरे शेख के पोते आ रहे हैं, तो ओहो जो तैयारियां की, और जिस दिन वो तशरीफ ला रहे थे, पोते साहब ये शेख जो हैं ये पूरे अपने सारे मुरीदीन को लेके शहर से बाहर इस्तकबाल के लिए, और जब ये आए तो जिस सवारी पे बिठाया, उस जमाने में तो घोड़ा गाड़ी या बग्गियां होती थी, जिस सवारी पे बिठाया उसकी नुकेल शेख पकड़ के शहर में लेके आए। लोग भी देख रहे थे कि अल्लाह अकबर, इस नौजवान के साथ इतना शेख वक्त, इतना अदब और इतनी मोहब्बत का इजहार। और फिर जब शेख के घर पे और खानकाह पे ये पहुंचे, तो शेख अंदर लेके आए खानकाह में, और जहां शेख बैठ के अपने मुरीदीन से खिताब करते थे, वहां इस नौजवान को बिठा दिया कि आप मेरे शेख के पोते हैं, और खुद सामने बिल्कुल अदब के साथ बैठ गए। अब इतने उनके जितने भी शागिर्द और मुरीदीन थे वो भी अदब से बैठ गए। دو تین دن تک خوب ان کی خدمت کی، ان کے پیر دبائے، ان کا خیال. یہ جو تھے انہوں نے کہا جی دادی نے جو چیز لینے کے لیے بھیجا یہاں تو مزہ آ رہا ہے. تین دن گزرے تو شیخ نے کہا کہ جی آپ نے کہا کسی کام سے میں آیا ہوں، بڑے اہم کام سے، وہ آپ کا کام کیا ہے؟ اس نے کہا وہ میری دادی جو ہے نا وہ کہتی ہے کہ جو دادا کے پاس ایک نسبت ولایت ہے وہ آپ کے پاس ہے اور میں وہ آپ سے لینے کے لیے آیا ہوں. شیخ نے کہا اچھا وہ آپ لینے کے لیے آئے ہیں، وہ تو بڑی مشکل چیز ہے، ایسے آسانی سے تو نہیں. اس نے کہا نہیں نہیں پکا ارادہ کر کے آیا ہوں، میری دادی نے مجھے سمجھایا کہ جیسے آپ کہیں گے ویسے کروں گا. شیخ نے کہا اچھا پکا ارادہ کر کے آئے ہیں، پھر تو ٹھیک ہے، پھر سب سے پہلے تو اس مسند سے نیچے اتریں کہ جس پہ آپ بیٹھے ہیں، یہ اس پہ بیٹھے بیٹھے نہیں ملتی ہے، تو نیچے اتر آئے. اور پھر یہ جو خوبصورت رنگ برنگے کھانے کھانے کو مل رہے تھے یہ بھی ختم. شیخ نے کہا آپ کے ذمے کام لگاؤں، یہ کام کریں گے تو آپ آگے بڑھیں گے، جو آپ کی دادی چاہ رہی ہیں اس کے قریب سے قریب تر ہوتے جائیں گے. انہوں نے کہا جی بالکل کام لگائیں، اسی لیے تو آیا ہوں. دادی نے کہا جو آپ کہیں گے وہ میں نے کرنا ہے. شیخ نے کہا کہ جی ہمارے کچھ کتے ہیں سیکیورٹی کے لیے رکھے گئے ہیں، ان کا استبل ہے، تو ان کتوں کا خیال کرنے کے لیے آپ وہیں استبل میں چلے جائیں، کتوں کی دیکھ بھال بھی کریں اور وہیں پہ آرام کر لیا کریں، سونا بھی وہیں پہ ہے. کہاں مسند پہ شہر پورا جو ہے ان کو شیخ سمجھ رہا ہے، اور کہاں پکڑ کے وہاں ڈال دیا. کیوں ڈال دیا؟ بڑا سوال ہے کہ جی یہ اللہ سے جو دوستی ہے اس میں سب سے پہلے اس تکبر کو تو مارنا ہے، اس اپنے آپ کو بڑا سمجھنے کو ختم کرنا ہے. اب شیخ نے ڈال تو دیا اور اب اس کی طرف توجہ بھی نہیں، جس طرح سارے پوچھ پوچھ کر رہے تھے نا کہ جی کیا ہوا، ان کو پانی کی ضرورت ہے، ان کو اس کی ضرورت ہے، سب ختم، کوئی پوچھ ہی نہیں رہا ہے، بس وہ کتوں کو دیکھ رہے ہیں اور رات کو سو جاتے ہیں، اور جو سارے نوکر کھانا کھاتے ہیں وہ بھی یہ کھا کے اور ختم. شروع کے چند دن تو بڑی تکلیف بھی ہوئی کہ یہ کیا ہے، ایسا تو گنگوہ میں بھی کبھی نہیں ہوا. مگر یہ ذہن میں تھا کہ جی نانی نے کہا ہے، دادی نے، پیچھے نہیں ہٹوں گا. شیخ جو تھے گو کہ ان کی طرف توجہ ہو، ان سے پوچھ کچھ، ان سے سوال جواب بات چیت تو نہیں کر رہے تھے، مگر سارا وقت ذہن میں فکر یہی تھی کہ جی میرے شیخ کے پوتے ہیں اور یہ اب سیریس ہوا ہے، تو مجھے بھی سیریسلی اس کو لے کے جانا ہے وہاں پہ جو یہ چیز لینے کے لیے آیا ہے. اللہ کی شان، ایک ڈیڑھ مہینہ گزرا تو اب شیخ نے کہا میں چیک کرتا ہوں کہ کہاں تک معاملہ پہنچا ہے اس کی ولایت کا، اس کی نسبت کا. تو خانقاہ پہ کام کرنے والی ایک عورت بھنگن، اس سے کہا کہ آج جب تو سارا کچرا جمع کر لینا، تو یہ جو نوجوان استبل میں ہوتا ہے نا اس کے قریب سے گزرنا اور ایسے ایکٹ کرنا کہ تجھے تو پھسلی ہے اور سارا جو کچرا ہے نا وہ اس کے قریب ڈال دینا، اور جو ریئیکشن اس کا ہو، جو جواب، جو بات وہ کہے مجھے آ کے بتانا. تو وہ صفائی کرنے والی عورت جو تھی وہ گئی اور وہ اسی طرح سے اس نے کیا، اس کے قریب جا کے، بالکل بدبودار سارا کچرا تھا، اس کے قریب جا کے ایسے اس نے کیا جیسے وہ پھسلی ہے، اور سارا کچرا جو ہے اس کے قریب پھینکا، ایسی بو آئی، ساری گندگی، ابھی اس نے صاف کیا تھا یہ استبل اور اس نے ساری گندگی یہاں پھینک دی. تو جب اس نے یہ کیا تو اس نے آگے سے بڑی غصے سے اس کام کرنے والی عورت کو دیکھا اور کہا کہ دیکھ ये शेख की खानकाह है। अगर गंगो होता ना फिर मैं तुझे बताता कि इस काम के करने का जवाब क्या होता है। काम करने वाली औरत ने जाके हजरत को बताया कि हजरत मैंने तो फेंका, ये सारा कचरा बड़ा बदबूदार था और उसने अभी सफाई की थी तो उसी पे फेंक दिया। तो उसने तो आगे से कहा है कि अभी शेख की खानकाह पे तुझे कुछ कह नहीं सकता, गंगो होता ना फिर तुझे बताता। हजरत ने कहा अभी तो बहुत सारा काम बाकी है। अल्लाह, अब हजरत भी दुआ भी करते थे, उसकी तरफ तवज्जो भी करते थे, मगर उससे बातचीत नहीं करते थे, कहीं उसको फील ना हो जाए कि मैं कोई बड़ा चीज हूं। बस तू कुत्तों में ही रहे, तू नौकरों के साथ और मुलाजमीन के साथ ही रहे, कहां शेख का पोता और कहां उसका ये हाल। हत्ता के कुछ दिन बाद शेख के दिल में फिर ख्याल आया कि इतनी दुआएं कर रहे हैं, इतना कुछ कर रहे हैं, और ये वो है जो इसका जिस पर जिसके एहसानात मुझ पे हैं ये उसका पोता है। तो बड़ी दुआओं के साथ फिर उस काम करने वाली को बुलाया कि अब फिर तेरा जो कचरा और जो गंदगी जमा हो ना उसके पास फेंक के देखना, अब बताना क्या जवाब देता है, क्या कहता है। फिर सारी गंदगी लेके गई, फिर उसके करीब आई और इस तरह एक्ट किया कि जैसे स्लिप हो रही है, और सारी बदबूदार जो गंदगी थी उसके करीब फिर फेंक दी। इस मर्तबा वो कुछ कहता तो नहीं है मगर बड़ी गुस्से से देखता है ना इस औरत को। इसने अपनी गंदगी वापस जमा की और हजरत के पास गई और जाके कहती है हजरत इस मर्तबा जो है ना उसने कुछ कहा नहीं मगर बहुत गुस्से से मुझे देख रहा था। हजरत ने फरमाया कि भाई अभी भी थोड़ा काम बाकी तो है, काम आगे तो बड़ा है मगर काम बाकी है। अब हजरत ने बहुत अरसे तक जाने दिया, महीने गुजर गए और महीनों दुआएं की और महीनों अल्लाह से मांगा। हत्ता के एक दिन हजरत के दिल में आया फिर उस काम करने वाली को बुलाया और अब बुला के कहा कि देख गंदगी खूब लेके जा इसके पास, इस मर्तबा गंदगी इसी के ऊपर डाल देना और जो कहे मुझे बताना। अब उसको खानकाह में रहते हुए कुत्तों की खिदमत करते हुए साल डेढ़ साल दो साल हो गए थे। उस औरत ने भी यही किया, सारी गंदगी जमा की और लेके गई और गंदगी उठा के उसके ऊपर, मगर हैरान हो गई कि गंदगी उसके ऊपर गिरी और उसने ऐसे शो किया जैसे मैं स्लिप हुई हूं। तो इसने उस गंदगी की फिक्र ना की बल्कि इस औरत से कहा कि अम्मा तुझे चोट तो नहीं आई, और सारी जो गंदगी थी अपने हाथों से जमा करके उसकी उस जो भी चीज थी उसके अंदर डाला और कहा कि मैं तेरे साथ लेके जाता हूं। ये इस मर्तबा जब ये आई हजरत के पास कि हजरत अब तो इस मर्तबा मैंने इसके ऊपर फेंका, और बजाय नाराज होने के गुस्से होने के इसको ये फिक्र थी कि कहीं मुझे कोई चोट ना आई हो। फिर सारी गंदगी इसने जमा की और इसने हाथ में पकड़ के और मुझे आगे तक पहुंचाया। हजरत ने फरमाया हां अब काम मुकम्मल हो गया है। चुनाचे कुछ दिन बाद उनको बुलाया और बुला के उनको कहा कि जो नेमत आपके दादा के पास थी वो आपको नसीब हो गई है, अब आप अपने शहर वापस चले जाएं, आप जहां कदम उठाएंगे अल्लाह ताला उस कदम में बरकतें डाल देंगे, आपके अंदर से तकब्बुर खत्म हो गया है। तो ये तकब्बुर जब खत्म हो जाता है फिर अल्लाह का कुर्ब ही कुर्ब है, और जब तक ये तकब्बुर है سارے باطنی امراض موجود ہیں. حضرت سیدنا صدیق اکبر رضی اللہ عنہ کا مشہور قول فرماتے تھے، پاک ہے وہ ذات جس نے اپنے طرف پہنچنے کے لیے عاجزی کے علاوہ اور کوئی راستہ ہی نہیں رکھا. تو اللہ سے دعا ہے کہ اللہ تعالی ہمیں بھی اس تکبر سے نجات عطا فرمائے اور عاجزی والی زندگی نصیب فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. تھوڑی دیر کے لیے سب حضرات مراقبہ کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں. دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ کی یاد میں ڈوب جائے.
عمل کی اپنے احساس کیا ہے، بجز ندامت کے پاس کیا ہے؟ عمل کی اپنے احساس کیا ہے، بجز ندامت کے پاس کیا ہے؟ رہے سلامت تمہاری نسبت، رہے سلامت تمہاری نسبت، میرا تو بس آس را یہی ہے، کوئی سلیقہ ہے آرزو کا، نہ بندگی میری بن بندگی ہے یہ سب تمہارا کرم ہے آقا یہ سب تمہارا کرم ہے آقا کہ بات اب تک بنی ہوئی ہے بشیر کہیے نذیر کہیے سراج منیر کہیے بشیر کہیے نذیر کہیے انہیں سراج منیر جو سر بسر ہے کلام ربی جو سر بسر ہے کلام ربی وہ میرے آقا کی زندگی ہے یہ سب تمہارا کرم ہے آقا کہ بات اب تک بنی لا الہ الا اللہ محمد الرسول اللہ دعا کر لیجئے سبحان ربی العلی الوہاب اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد مبارک وسلم ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین اے اللہ ہم آپ کے عاجز مسکین بندے ہیں اللہ ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما ہمارے عیبوں کی پردہ پوشی فرما اللہ برے دن سے محفوظ فرما اللہ بری رات سے محفوظ فرما میرے مالک برے کاموں سے محفوظ فرما اے اللہ ہمیں برے انجام سے محفوظ فرما اللہ ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما میرے مالک سیدھا رستہ ملنے کے بعد بھٹکنے سے محفوظ فرما اللہ اپنا قرب حاصل ہو جانے کے بعد اپنی دوری سے محفوظ فرما اللہ نعمتیں مل جانے کے بعد نعمتوں کے چھن جانے سے محفوظ فرما اللہ در در کے دھکے کھانے سے محفوظ فرما اللہ نفس و شیطان کے مکر و فریب سے محفوظ فرما میرے مالک نفس و شیطان کے مکر و فریب سے محفوظ فرما اللہ آپ کے محبوب نے فرمایا رمضان میں آپ اپنے بندوں کے لیے جنت کے دروازے کھولے بیٹھے ہوتے ہیں آپ کی نیت معاف کرنے کی اس درجے کو پہنچی ہوتی ہے میرے مالک آج کی اس رات میں اللہ ہماری بھی مغفرت فرما اللہ جو گناہ دن میں کیے انہیں معاف فرما اللہ جو گناہ راتوں میں کیے انہیں معاف فرما نہ جو گناہ چھپ کے کیے اللہ ان گناہوں کو بھی معاف فرما، میرے مالک جو گناہ محفلوں میں کیے اللہ ان گناہوں کو بھی معاف فرما، اے میرے مالک ہم گناہوں کی نجاست میں لتھڑے ہوئے ہیں، اللہ ہمارے حال پر رحم فرما۔ اللہ ماں جب اپنے بچے کو نجاست میں لتھڑا دیکھتی ہے وہ اس سے نفرت نہیں کرتی، اللہ اسے دھو لیتی ہے، سینے سے لگاتی ہے۔ اللہ آپ بھی ہمیں گناہوں کی نجاست میں دیکھ رہے ہیں، اللہ نفرت نہ فرمائے، میرے مالک ہمیں دھو دیجئے۔ اللہ ہم آپ کو اس مبارک مہینے کا واسطہ دیتے ہیں، اللہ ہم آپ کو آپ کے ان فرشتوں کی آمین کا واسطہ دیتے ہیں جو فرشتے روزے دار کی دعا پہ آمین کہتے ہیں، میرے مالک ہمارے حال پر رحم فرما۔ اللہ آپ کے پیارے محبوب نے فرمایا روزے دار کے لیے تو پرندے بھی دعائیں کرتے ہیں اور مچھلیاں بھی دعائیں کرتی ہیں، اللہ ہم آپ کو آپ کی ان مخلوق کی دعاؤں کا واسطہ دیتے ہیں، اللہ اس کی برکت سے ہمارے دلوں کو بدل دیجئے۔ گناہگاری میں کب تک عمر کاٹوں، گناہگاری میں کب تک عمر کاٹوں، بدل دے میرا رستہ دل بدل دے، ہوا ہرس والا دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے، میرے مالک رحمت کا معاملہ فرما۔ اللہ جہاں جہاں مسلمان پریشانی کے عالم میں ہے اللہ ان کی پریشانیوں کو دور فرما، اللہ جو گھر کی ناچاکیوں کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما، اللہ جو کام کاروبار کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما، اللہ جو اولاد کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما، اللہ اولاد کے دکھوں سے محفوظ فرما، اللہ اولاد کے غموں سے محفوظ فرما، میرے مالک جو اپنی صحت کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما، اے اللہ ہمارے قریبی ساتھی ہیں اللہ ان کی والدہ بیمار ہے، اے اللہ ان کی والدہ کو صحت کاملہ عاجلہ عطا فرما، میرے مالک ہمارے تینوں حرم کی حفاظت فرما، اللہ ہمارے اس ملک کی حفاظت فرما، اے اللہ ہمارے اس شہر کی حفاظت فرما، اے اللہ ہمیں بار بار اپنے گھر کا دیدار نصیب فرما، اللہ اپنے پیارے محبوب کے در کی حاضری نصیب فرما، میرے مالک ان مبارک ایام میں اللہ ہمیں خوب عبادت کی توفیق عطا فرما، اللہ تیرے نیک بندے بازی لیتے جا رہے ہیں، اللہ ہم تیرے کمزور بندے ہیں ہم پیچھے ہوتے جا رہے ہیں، میرے مالک ہمارے حال پر بھی رحم فرما، اے اللہ ہمارے حال پر بھی رحم فرما، ربنا تقبل منا، اے اللہ ہمارے عزیز اقارب رشتہ دار مشائخ اساتذہ والدین جو بھی اس دنیا سے فوت ہو چکے ہیں جو حیات ہیں اللہ ان سب کی مغفرت فرما، اللہ جن کی مغفرت فرما دی اپنے قرب کے اعلیٰ درجات نصیب فرما، ربنا تقبل منا انک انت السمیع العلیم، تب علینا انک انت التواب الرحیم، وصلی اللہ تعالیٰ علی حبیبہ سیدنا محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔